नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी आजदेखि एउटा छुट्टै उपन्यास लिएर आएका छौं। हामीले आजदेखि श्रुति सम्वेकमा वाचन गर्ने उपन्यासको शीर्षक छ लालचुडी। लेखक कृष्ण विरलको कृति लालचुडी बारे यस पुस्तकमा चित्रलेखा यादव पूर्व उपसभामुख लेख्नुहुन्छ। तराईका महिलाका अन्तस्करणका पीड़ालाई मनै छुने, आँखै रसाउने, घाँटी नै अवरूद्ध हुने गरी पस्किएको छ। पुरूषहरूद्वारा पीड़ामा पारिएका महिलाका दुखाइलाई कहीँ कतै नलुकाई महिलाले भोगे जस्तो गरी प्रस्तुत गर्न सक्नु लेखकको सफलता हो। यसै पुस्तकबारे कलाकार अभिनेत्री सरिता लामिछाने लेख्नुहुन्छ। पितृसत्तात्मक समाजका अगुवा बनाउँदा पुरूषहरूको संकीर्णताभित्र रहेको अप्ठ्यारो नारी जीवनलाई दर्पण जस्तै छर्लङ्ग प्रस्ताइएको छ। नारी जीवन तिरस्कृत हुँदा र संकटमा पर्दा हुने घाट र घुम्ती अनि पीड़ाका अनुभूतिले हृदयलाई गहिरोसँग स्पर्श गर्छन्। पढ्दै जाँदा मभित्रको कलाकार भावना उर्लिएर आयो। यसै उपन्यासमाथि फिल्म बनाएर ज्योतिको भूमिकामा अभिनय गर्न मन लाग्यो भनेर सरिता लामिछानेले लेख्नुभएको छ। यो पुस्तक लालचुडी उपन्यास कृष्ण अविरलको उपन्यास। अब वाचन शुरू हुन्छ पहिलो श्रृंखला आज। यसपल्ट मैले आफैलाई डाँटे। जतिसुकै अडचन बिहोर्नु परे पनि सधैँ सत्यको ओकालत गर्ने आफ्नै मनलाई मैले डाँटे। आत्मा हुन्छ कि हुँदैन थाहा छैन, तर आम मानिसहरूले भन्ने गरेको त्यो आत्मालाई पनि डाँटे। मान्छेले अरूलाई ढाँटे पनि स्वयं आफूलाई ढाँट्न सक्दैन भन्ने कुरा मिथ्या रहेछ, फगत मिथ्या। एउटाले बुझेको सत्य अरूका लागि पनि सत्य नै हुनुपर्छ भन्ने के छ र? हो, म विवाहित हुँ, त्यसबेला एक छोरीको बाबु, तर मैले वास्तविकतालाई पनि बिर्सेँ। मेरो स्नेही छोरी र कतिपय अवस्थामा आमाको स्थान लिने ममतामय श्रीमतीलाई पनि भुलेँ। जानी जानी आफूले आफैलाई ढाँट्नु पर्दा अरूलाई पीडा हुन्छ होला, तर मलाई त साँच्चै आनन्दको अनुभूति भएको थियो। यस्तो स्वर्गीय आनन्द कि त्यसको अनुभव त्यसअघि मैले कहिल्यै गर्न पाएको थिइनँ। मैले नेपाली वृहत शब्दकोश पल्टाएँ। त्यस आनन्दको वर्णनका लागि शब्दकोश रित्तो ठहरियो। उपयुक्त शब्द नै नभएपछि शब्दमा सबै थोक हुन्छ भन्ने कुरा पनि बेकार देखियो। स्त्रीको रूपका अगाडि जाब शब्दको के हैसियत? त्यतिखेर मैले खास गरी उनलाई देखेपछि आफैले समेत पत्तो नपाई मनलाई ढाँटिरहेको थिएँ। उनीसँगै आफ्नो जीवन साटिरहेको थिएँ। कल्पनाको सात रङले महलमा खुसी बाँटिरहेको थिएँ। त्यो दिन सम्झना साथ अहिले पनि मेरो दिमागमा छिचिमिराका बगाल निर्वाद गर्छन्। आखिर मान्छेको मनलाई किन यस्तो हुन्छ? सायद यो आकर्षणको नियम हो, जसले परम्परागत बुझाइको चट्टानी भीरमा पनि पहिरो बनाउने सामर्थ्य राख्छ। ऊ मेरी साथी ज्योति। मेरो परिचय दिइसकेपछि साथी रञ्जुले भनिन्। मैले मुसुक्क हाँसेर नमस्ते गरेँ। नमस्ते, उनको मृदुवाणीले मेरो हृदयमै तरङ्ग सिर्जना गर्यो। सिद्ध हस्त सङ्गीतकर्मी शारदा छेत्रीले बजाएको तानपुराको झन्कारले जस्तो म खुसीले भावीभर नै भएँ। रन्जु हाम्रा लागि चिया बनाउन भान्साभित्र पस्ने हतारोमा थिइन्। आफ्नो अनुपस्थितिमा पनि साथीहरू बीच गफ गर्न सजिलो होस् भनेर उनले हामी बीच परिचयको साँगो जोडिदिएकी थिइन्। मैले मनमा नै उनलाई धन्यवाद दिएँ। रन्जुले गराइदिएको परिचयले अघिदेखि कि ती युवती बारेको मेरो मनको उथलपुथल केही मत्थर भयो अनि गफगाफका लागि बाटो खुलेकामा आफैसँग दङ्ग परे। एक एकछिन अघिसम्म पनि अन्दाजी 26-27 वर्षकी बेला बखत पर्साको सिर्सिया खोला किनारमा भेटिने कालो माटो जस्तो वर्ण भएकी ती युवती काठमाडौँका कुशल चित्रकार केजी रञ्जितले फुर्सदमा कोरेको सुन्दर चित्राकृति चाहिँ थिइन्। अमूर्त भए पनि आँखा पन्छाउनै नसकिने मेटिन लागेका मेहन्दीका चित्राकृतिले सजिएका उनका सुडौल हातगोडाले मलाई छठ पर्व सम्झाएका थिए। गुलाबी रङको नेल पोलिसले छोपिएका भए पनि सहरीय युवतीहरूका जस्ता नङ्ग्रा थिएनन्। आपसमा हल्का छुटिएका अघिल्ला पङ्क्तिका सेता दाँतले पृथक अस्तित्व खोजिरहे जस्तो लाग्थ्यो। साउन मासको खरबारी जस्तो सर्लक्क परेको बाक्लो कपाल कुममन्तिरसम्म आइपुगेको थियो। कसिएको कालो जिन्स प्यान्टमाथि खरानी रङको खोकुलो कुर्ता लगाएकी उनको पोसाकको संयोजन पनि मौलिक थियो। उचाइ करिब 5'3" मेरैसँग मिल्दो। उनी रूपमा काली भए पनि नाम जस्तै उज्याली थिइन्। उनलाई हेरिरहँदा ओठ जिब्रो नचलाएरै मैले भने, अरू ज्योति अँध्यारोमा चम्कन्छन्, यी चाहिँ ज्योति उज्यालोमा पनि चम्किरहेछन्। ज्योतिको सबैभन्दा लोभ्याउने आकर्षण चाहिँ आँखा थिए, हल्का डेढा डेढा, किनकिन उनका ती आँखा मलाई बिछट्टे सुन्दर लागिरहेका थिए। ननाटी भन्छु, उनका आँखा देखेपछि म साँच्चै लठ्ठ परेको थिएँ। ताडीको नसा लागे झन् मलाई थाहै नदी तिनले मेरो मनमा बास लिइसकेका थिए। डेढा आँखा भएका युवती भाग्यमानी हुन्छन्, किशोर भएमा छँदा कसैले भनेको मैले सुनेको थिएँ। ज्योतिलाई देख्नासाथ अन्तस्करणमा दबेर बसेको त्यो संस्मरण ताजा भएर आयो। विपनामा यादै नगरेका कुरा सपनामा साक्षात भए झैँ। स्मृतिको त्यही छापको कारण बिहे गर्ने बेलामा मैले भर्सक टेरा आँखा भएकी केटी जुरी हुन्थ्यो भनेर अथक प्रयत्न गरेको थिएँ, तर बिहे भन्ने कुरा आफूले खोजे जस्तो कहाँ हुन्थ्यो र। ज्योतिसँग भेटेपछि एक म किसरावयमा पुगेँ। दिमागी सङ्ग्रहालयमा थन्किएका मेरा स्मृतिहरू एकपछि अर्को गर्दै ताजा बनेर आए। पुरुष अहम साँचेर बसेका मेरा लोभी आँखाहरू मलाई समेत पत्तै नदी उनको शारीरिक भूगोलमा निर्वाध विचरण गर्न थाले। वास्तविकता बिर्सेर कल्पनाको महल सजाउन लागे। म उनीसँग बोल्न आतुर बने, त्यसैले कुराकानीको सिलसिला मैले नै सुरु गरेँ। यहाँ के गर्नुहुन्छ? खासै केही गर्दिनँ, पुलुक मेरो मुहारमा हेरेर उनले बोलिन्। उनका हात स्वचालित थिए, दाहिने हातका औँलाले देब्रेका औँला पड्काइरहेका। होइन होला, मलाई विश्वास लागेन। म अरू बढी छटपटाएँ। मेरा आँखा उनको रूपमै एकत्रित थिए, मेरा कान उनको बोली सुन्न आतुर भइरहेका थिए। किन लुकाउने? ऊ एउटा एनजिओमा काम गर्छ। पर्दाले छेकिएको भान्साभित्र चिया बनाइरहेकी रञ्जुली पर्दा हटाएर एक झल्को मुहार हामीतिर देखाइन्। आँखा चार हुनासाथ ज्योतिको ओठमा लोभलाग्दो मुस्कान छ चल्कियो, तर पोखिएन। वीरगन्जमा कि यहीँ? थप जिज्ञासु भने म भित्र जिज्ञासाको ज्वारबाट उर्लिरहेको थियो। हामी जस्तोलाई यो काठमाडौँमा कसले पत्याउँछ? ओठमा अलिकति कटाक्ष मुस्कान ल्याएर उनी बोलिन्, मानौ शब्द खर्चने मामिलामा उनी कन्जुस सासु जस्तै छिन्। किन नपत्याउनु? मधेसी मूलको हुनुहुन्छ, महिला हुनुहुन्छ, पढाइमा पनि पक्कै कम हुनुहुन्न। आरक्षणको अभियान चलेको बेला तपाईँहरू जतिको सुशिक्षित महिलाले प्राथमिकता नपाए कसले पाउँछ? मैले उनलाई बोल्न बाध्य पार्न चाहेँ। शब्द ओकलिसकेपछि मन अलि हलुका भयो। भरियाले तोक्मामा भारी अडि आए झैँ। त्यति मात्रै होइन, ऊ त मधेसीभित्र पनि पिछडिएको वर्गमा पर्ने कलवार जातिकी केटी हो। भान्साको पर्दा उठाएर हामीतिर हेर्दै रन्जु फेरि बोलिन्। उनको हातमा भर्खरै धोएका खाली कप थिए, पानीका थोपा चुइँदै। मलाई यो जातीय आरक्षणको कुरा ठिक लाग्दैन, यसले मान्छेको क्षमता र सृजनशीलतालाई नष्ट गर्छ जस्तो लाग्छ। ज्योतिको अनुहार एकाएक गम्भीर देखियो। यो कुरा एकदम ठिक हो, आरक्षण कति घातक हुन्छ भन्ने कुरा छिमेकी भारतकै कतिपय राज्यहरूमा देखिसकेको छ। तर यहाँका हाम्रा नेताहरूले सस्तो लोकप्रियताका लागि मात्र यो आरक्षणका कुरा उठाइरहेका छन्। उनको समर्थनमा रन्जु बोलिन् भित्रैबाट, भनिन्, मलाई आरक्षणको यो कुरा पटक्कै मन पर्दैन। एकदमै सही कुरा हो, तर नेताहरूले नै कुरा नबुझेपछि हाम्रो के लाग्छ? मैले आफ्नो बोली फेरेँ चेपारे शैलीमा, किनकि म उनको मन बिझाउन चाहन्नथे। म बोलिन सक्दै उनको मुहारमा बसन्त फर्केको देखियो, ठूलो चैते बरसातपछिको बसन्त। यसपटक उनी खुलेर हाँसिन्, फक्रेको लालीगुरो हाँस्छन्। रन्जुको चार वर्षीय छोरो अनिमेष रिमोट हातमा लिएर टेलिभिजनको पर्दामा देखेको कार्टुन चित्रमा आँखा ज्योतिरहेको थियो। ज्योति पनि चुपचाप त्यही दृश्य हेरिरहेकी थिइन्। उनको मनले चाहिँ केही बोलिरहेको थियो, जुन अनुहारका पानामा प्रश्न पढ्न वा सुन्न सकिन्थ्यो। यद्यपि केही बेरका लागि टिभीको आवाज बाहेक अरू सुनिएन, मेरो छटपट्टि अरू चुलियो। मेरो मन कोठाभित्र अडिएन, आँखा झ्याल बाहिर पुगे, जहाँ एकजोडी परेवा कावा खाँदै उडिरहेका थिए। निलो आकाशमा सेता बादलका थेग्लाहरूले क्यानभासको रूप धारण गरिरहेका थिए। मङ्सिरको घाम न्यानो थियो, तापिरहँ जस्तो। म उनीबारे जान्न हतारिरहेको थिएँ। म उन्तामा खन्ती चलाउँदै आफैले कुरा उदिने, अनि अहिले चाहिँ घुमघामका लागि। उनले मतिर पुलुक्क हेरेर बोलिन्। बोल्दै गर्दा उनको मुहारमा फेरि हाँसो देखियो, चोरिहाल्नु जस्तो। त्यो हाँसो देखेपछि त मलाई के गरौँ कसो गरौँ चाहिँ भयो। ढुङ्गा मात्र त होइन होला, मैले उनको कुरा विश्वासयुक्त लागेनन्। सानोतिनो काम पनि थियो, उनले आफ्नो काठमाडौँ आगमनको कारण रहस्यमै राख्न चाहिन्। यसपटक हाम्रा आँखा चार भएनन्। त्यसै बेला रन्जु हाम्रो सामान्यमा देखा परिन्। केही नबोली सामान्यमा रहेको सो टेबलमा छताछुल्ल रहेका ट्याब्लेट औषधि र डाक्टरको प्रेस्क्रिप्सन भएको प्लास्टिकको कालो झोला टिपिन्। चिल्ले कुखुराका चल्ला टिपेछ अनि ड्रेसिङ टेबलको कर्रामा सुरक्षित राखिन्। यसलाई मैले काठमाडौँमै तान्न खोजेँ कि। औषधि थन्काइसकेपछि मेरो जिज्ञासाको जवाफ दिन रन्जु हतारिन्। एउटा आइएनजिओमा एप्लिकेसन हालिराखेको थियो, इन्टरभ्यूको लागि बोलाएकोले आए कि। मलाई किन किन उनको त्यो जवाफ पनि बनावटी जस्तो लाग्यो। चोरी दिउँले पुलुक्क ज्योतिको मुहारमा हेरे। उनी रन्जुसँग आँखा जुधाएर अनौठो हाँसो हाँसिरहेकी थिइन्, कुटिल नेता छाँटको। अब मैले उनको काठमाडौँ आगमनको कारण खोतल्ने रहर त्यागिदिएँ। बरु सामान्यको टिभीको काँचको पर्दामा आँखा केन्द्रित गरे। आखिर रन्जुले मसँग किन कुरा लुकाउन खोजिन्? काम सकेर आफ्नो निवास आइपुग्दासम्म पनि मेरो टाउकोमा रन्को रह्यो। मैले यो रनाहा लुकाइराख्न सकिनँ। भोलिपल्टे मोबाइलमा फोन गरेँ। रन्जुली भनिन्, तपाईँले उपन्यासको विषयमा कुरा गर्दा मैले जुन साथीलाई भेटाउँछु भनेकी थिएँ नि, त्यो उही हो। जतिखेर मेरो दिमागमा यो उपन्यासको विषय फुरेको थियो र म अनुसन्धानको सिलसिलामा जुटेको थिएँ, त्यसवक्त मैले रन्जुसँग पनि सल्लाह मागेको थिएँ। मेरो विषय छनौट चुनेर उनी दङ्ग परेकी थिइन्। भनेकी थिइन्, पहाडी समुदायको मान्छे भएर पनि मधेसको, त्यसमा पनि अनम्यारिड केटीहरूको भोगाईको विषय नै तपाईँको दिमागमा कसरी फुर्यो? उनले विवाहपूर्वक आफ्ना अनुभव निसङ्कोच बताएकी थिइन् नै, त्यस्तै समस्या भोगिरहेकी साथीलाई भेटाइदिने आश्वासन पनि दिएकी थिइन्। अनि हिजो किन नभन्नुभएको त? उनको बाक्य टुङ्गिन नपाउँदै म अलि रिसाए चाहिँ गरेँ आत्मीय पारामा। यसपटक ऊ अलि बिरामी भएर उपचारका लागि आएकीले तपाईँलाई त्यो रूपमा नचिनाए कि। उनले यो कुरा बताइरहँदा मेरो आँखामा ज्योतिको कान्तिमय अनुहार झलझली आउन थाल्यो। मैले भने, तर हिजो त उहाँ बिरामी जस्तो पटक्कै देखिनुहुन्नथ्यो। ऊ अहिले त्यस्तै खालको रोगको शिकार भएकी छ। झट्ट भेट्दा कसैले पनि ऊ बिमारी छ भन्ने थाहै पाउँदैन। रन्जुको भनाइले ज्योतिप्रतिको मेरो आकर्षण अरू गरियो। उनले फेरि भनिन्, तपाईँले लेख्न लागेको उपन्यासका बारेमा मैले उसलाई पहिल्यै सुनाइसकेको छु। भरि 5 बजीतिर आउनुहोस् न, सबै कुरा बताइहाल्छु। उहाँ पोजिटिभ हुनुहुन्छ? ज्योतिले मसँग खुलेर कुरा गर्न नमान्ने हुन् कि भन्ने भए बाँकी नै थियो। ढुक्क हुनुहोस् न, मैले भनेपछि मानिहाल्छु नि। यद्यपि मन त रन्थनिरह्यो, त्यति धेरै अपमान र मानसिक पीडा खपेर अनि मान्छेले कसरी ओठमा स्वाभाविक मुस्कान छर्न सक्छ? ज्योतिको अनुहार सम्झेर धेरै बेरसम्म सोचिरहे। रन्जुले भनेको वाक्य कानमा गुन्जिरह्यो। जतिसुकै पीडा र अपमान खपेर पनि स्वाभाविक हुन सक्नु नेपाली नारीहरूको कत्रो महानता। मैले फेरि पनि बिहे गर्नु अघि केटी हेर्न जानका लागि गरिएका आफन्तहरूका आग्रह सम्झे अनि सम्झिए समाजका अनगिन्ती अनुहारहरू जो बिहेका लागि केटी रोज्ने बहानामा तिहुन चाख्दै हिँड्छन्। कार्यालयको काम थाती राखेर 1 घन्टा पहिला नै रन्जुको डेरामा पुगे। ढोकाभित्रबाट बन्द गरिएको थियो। मैले बेल बजाउन खोजेँ, बिजुली रहेनछ। ढोका ढकढकाएँ तर निकै बेर आवाज दिँदा पनि ढोका खुलेन। मान्छे भएको बेला प्राय कहिल्यै बन्द नहुने ढोका किन बन्द छ? ढकढकाउँदा पनि किन खुल्दैन? म रन्नभुल्न परे, मोबाइलमा सम्पर्क गर्न खोजेँ। सधैँ जिस्काइरहने नेपाल टेलिकमकी युवतीले स्विच अफ गरिएको सङ्केत गरी म झन् रन्नभुल्लमा परे। मनमा अनेक आशंकाले कुस्ती खेल्न लागे। झन्डै 5 मिनटपछि ढोका खुल्यो। रन्जुले केही भन्नुभन्दा पहिले म बोले, अघि तपाईँले बिहान फोनमा भन्नुभएको कुराले मलाई साह्रै छटपटी भयो। अफिसमा राम्ररी कामै गर्न सकिनँ, त्यही भएर 1 घन्टा पहिले आएको। केही छैन, म फुर्सदै छु। कपाल मिलाएर रबरले बाँध्दै गर्दा स्वाभाविक पारामा उनी बोलिन्, पढ्दा पढ्दै झकाएछु, त्यही भएर ढोका खोल्न ढिला भयो। मेरो आँखाले भने ज्योतिलाई खोजे तर त्यहाँ ज्योति देखिरहन्। आफन्त भेट्न एकान्त कुनातिर गएकी रहेछन्। तपाईँले उपन्यासका लागि जुन विषय भन्नुभएको थियो नि, यसपटक ऊ त्यही समस्याका कारण डिप्रेसन भएर उपचार गराउन आएकी हो। त्यसैले उसलाई थप मानसिक आघात पुग्ला भनेर हिजो तपाईँका सामु त्यो वास्तविकता नखोलिदिए कि। सोफाको छेउमा बस्दै गर्दा रन्जुले अघिल्लो दिन गाँठो परेको असजिलो फुकाएन। उनका कुरो सुनेर म तर्सेँ। बिजुली चम्किदाको बालक चाहिँ अचानक बोली फुत्कियो। त्यो समस्याले गर्दा उपचार नै गराउनु पर्ने गरी डिप्रेसन भइसक्यो अघि। उसले भोगिरहेको समस्या त्यति जटिल छ कि त्यसले दिने मानसिक पीडा तपाईँ हामी अनुमान नै गर्न सक्दैनौँ। बाबुक हुँदै रन्जुले भनिन्, उस्तै मान्छे हुन्थ्यो भने यति बेरसम्ममा सडकमा पुग्ने गरी पागल भइसक्ने थियो होला। उनका कुराले म रन्थनिएँ। उपन्यास लेख्ने उत्साह ओइलायो। लज्जावती चाहिँ घाँटी सुकेर केही बेरका लागि बोली नै गाए भयो। केही दिनसम्म त रात साँझ बिहान जतिखेर पनि आँखा वरिपरि ज्योतिको अनुहार फनफनी घुम्न थाल्यो। अब म ज्योतिजीसँग भेटेर कहिले कुरा गर्न पाउँछु? हिँड्ने बेलामा मैले रन्जुसँग भने, कारण म अलि बढी नै आतुर भएको थिएँ। रन्जुले अर्कोपटक ज्योति काठमाडौँ आएको बेला समय मिलाउने आश्वासन दिइन्। यसपटकको भेट औपचारिकतामा सीमित भए पनि त्यसले आगामी दिनमा खुलेर कुरा गर्न सहयोग पुर्याउने विश्वास दिलाइन्। मैले विश्वास गरेँ। ऊ हाम्रो मधेसका समुदायमध्ये पिछडिएकी वर्गमा पर्ने जातिकी केटी हो। फर्स्ट डिभिजनको नम्बर ल्याएर मास्टर्स पास गरेकी छे। घर 12 को प्रसोनीमा हो। हामीले स्कुलसँगै पढेका हौँ। उमेरमा मभन्दा 1 वर्ष जेठी छे, तर डेढा आँखा र रूपमा काली भएकै कारण उसको बिहे हुन सकेको छैन। उसलाई हेर्दै खोट लगाएर छाड्नेहरू त 40 जना नागिसके। ज्योतिका बारेमा रन्जुले भनेका शब्दहरूले बारम्बार मेरो दिमागमा उथलपुथल मचाइरहे त्यसपछिका दिनमा पनि, किनकि उनको त्यही कालो वर्ण र डेढा आँखा मलाई सबभन्दा बढी आकर्षक लागेका थिए। नडाँटी भन्छु, म उनलाई एकतर्फी प्रेम गर्न थाले। दुई महिनापछि रन्जुले ज्योतिसँगको भेटको संयोग चुराइन्। त्यतिखेर उनको डिप्रेसन निको भइसकेको रहेछ। डिप्रेसन भनेको यस्तो रोग हो नि, चिकित्सकहरूकै बनाइमा यो 90% नेपालीहरूसँग छ। धेरैलाई यो रोग लागेको थाहै हुँदैन, त्यसैले धेरै कम मानिस मात्र डाक्टर कहाँ जान्छन्। थाहा पाएर आफै नियन्त्रण गर्न सक्दा यो केही पनि होइन। गफका सिलसिलामा कुनै बेला आफूसँगै डिप्रेसनको शिकार भएको बनावटी उदाहरण दिएर उनलाई स्वाभाविक बनाउन खोजे। मेरा कुराले उनको अनुहारमा कुनै परिवर्तन ल्याएन। लाग्यो उनी डिप्रेसनका बारेमा कुनै कुरै गर्न चाहनन्। रञ्जुली लेखिन लागेको विषयमा दुवैजनालाई अग्रिम रूपमा सबै कुरा बताइसकेकी थिइन्। त्यसैले हामी त्यो दिन सोझै विषयमा प्रवेश गर्यौं। आगामी उपन्यासको मूल पात्र नै सामान्यमा उपस्थित भएपछि विषय खोतल्न मलाई कुनै समस्या नै भएन। भोलिपल्ट शनिबार थियो। त्यसरी हामी दिउँसो एक बजेदेखि राति 11:30 बजेसम्म गफियौँ। बेला बखत रञ्जुले साथ दिन्थिन् आफ्ना अनुभव र समाजशास्त्रीय दृष्टिकोण थपथाप गरेर। रञ्जुका श्रीमान कोठामा थिएनन्, काम विशेषले जिल्लातिर गएका थिए। वास्तवमा मैले उपन्यासका लागि खोजे जस्तै जीवित पात्र भेटाएको थिएँ। उनकै अनुभवमा केन्द्रित रहँदा मात्रै पनि उपन्यास तयार हुन सक्थ्यो। त्यसैले उनीसँग खुलेर कुरा गर्न पाउँदा सुरुमा हर्षित भएको थिएँ। ओरेन्ज बल चक्लेट मागिरहेको बालकले क्याडबरी पाए चाहिँ त्यसवकत मलाई भुइँमा खुट्टा छैनन् जस्तै अनुभूत भएको थियो। केही कुरा डायरीमा टिप्न थाले, केही स्मरणमा राखे। जब उनी आफ्ना भोगाइजन्य अनुभूति ओकल्दै जान्थिन्, मेरो मानसपटलमा सचित्र उत्रिन थाल्थ्यो। सोचको अँध्यारो सुरुङमा रुमलिन पुग्थे। पीडाले घरिघरि खपिन सक्नुहुन्थ्यो। आफू पुरुष हुँ भन्ने यथार्थ पनि बिर्सन पुग्थे। ज्योतिको ठाउँमा आफै उभिएको छु कि जस्तो लाग्थ्यो। आङ चिस्सिन्थ्यो, काँटी अवरुद्ध हुन्थ्यो, आँखाका डिलबाट भेलबाडी उर्लिन खोज्थ्यो। तर जसो जसो सम्हालिन्थे शौचालय जाने बहाना गरेर। श्रुति सम्वेकको आजको कार्यक्रममा हामी तपाईँ समक्ष कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुन्दै हुनुहुन्छ। श्रुति सम्वेगमा हामी कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन हुन्छ। कुराकानी अघि बढ्दै जान्थ्यो, छटपट्टिको पारो पनि अरू चढ्दै जान्थ्यो। वास्तवमा त्यस बेला म विषयको जटिलता देखेर हतालिएको थिएँ। ज्योतिजीका भोगाईलाई पाठकको मन छिचोल्ने गरी जीवन्त ढङ्गबाट उतार्न नसकुला कि भनेर तिलमिलाएको थिएँ। भोजपुरी समाजकी युवतीको मानसिक पीडा अनुभव गरेर शब्दमा उतार्ने कुरा खेलाँची थिएन। मन पोलिरह्यो। अन्ततः मैले आफ्नो पीडा उनीहरूको सामु नबोकिरहन सकिनँ। तपाईँ जस्तो लेखक मान्छेले सक्नुभएन भने अरू कसले सक्छ? यसपटकको जवाफ दिन ज्योति नै अघि सरिन्। तपाईँका भोगाईमा न्याय गर्न सकिनँ भने माफ गर्नुहोला है। बाध्यताको कैदी बनेको मैले पहिल्यै उम्किने सुरुङ खन्न खोजेँ। कोसिस गर्नुहोस् न, भएन भने फेरि पछि बस्नुहोला नि। राति 11:30 बजे आफ्ना बिछौनामा जाने तयारी गर्दै गर्दा रञ्जुले उपाय सुझाइन्। ओछ्यानमा पल्टिसकेपछि ज्योतिका मुखबाट निस्केका प्रत्येक शब्द शब्द मेरा कानमा गुन्जिरहे। धेरै बेरसम्म छटपटाइरहे। घरिघरि त मलाई मुलुकी ऐनमा बहुविवाहको महल राख्नेहरूलाई धिक्कार्न मन लाग्यो। कुनै पुरुषले पहिलो श्रीमतीमाथि अन्याय नगरी अर्की बिहे गर्न चाहन्छ भने किन नपाउने? कमसेकम कानून बनाउँदाखेरि एकतर्फी रूपमा त बनाउनुहुन्न नि। सायद यसो हुन्थ्यो भने हाम्रो समाजका असङ्ख्य दिदीबहिनीहरूले बुढी कन्या भएर जीवन बिताउनु पर्ने थिएन कि? मैले यस्तै सोचेँ, पुरुषभन्दा महिला बढी भएको तथ्याङ्क सम्झँदै। तर त्यो भावनाको बहकाउ मात्र थियो। म कानून उल्लङ्घन गर्न सक्दिनँ थिएँ। यद्यपि मैले मनलाई हत्कडी लगाएर झ्यालखानामा कैद गर्न सकिनँ। मेरो आँखा वरिपरि ज्योतिको निर्दोष अनुहार झलझली आइरह्यो। यस्तै हो भने केही वर्षपछि ज्योति पनि बुढी कन्या हुनेछन्। उफ, उनलाई आधा केस फुलेकी बुढी कन्याका रूपमा देख्नुपर्ने अवस्था सम्झना साथ मलाई ऐठन होला जस्तो भयो। खलखली पसिना छुटेर आयो। ओठ नचलाई मैले भने, ज्योति, यदि म अविवाहित हुन्थेँ भने यो मानसिक आघातबाट निसङ्कोच रूपमा अहिले तिमीलाई मुक्त गर्ने थिएँ। तर सोचे जस्तो भएन। कति कोसिस गर्दा पनि मैले रन्जुका धारणा र ज्योतिका भगाईलाई शब्दमा उतार्न सकिनँ। सायद म त्यस बेला उपन्यासको विषयवस्तुलाई आफूभित्र समाहित गर्ने भन्दा पनि भावनामा बढी भक्किएको थिएँ। एकचोटि वीरगन्ज घुमेर आउनुहोस् न, त्यहाँको सामाजिक परिवेश पनि थाहा हुन्छ। चन्द्रकिशोरजीले पनि केही सहयोग गर्न सक्नुहुन्छ। एउटै विषयलाई लिएर हप्तौँसम्म तनावमा गुज्रेको देखेपछि श्रीमतीजीले सल्लाह दिइन्। सल्लाह उचित लाग्यो। पत्रकार मित्र चन्द्रकिशोरजी र ज्योतिलाई मोबाइल सम्पर्क गरे। दुवैबाट समय प्राप्त भएपछि अफिसबाट एक हप्ता बिदा मिलाए। 2064 फागुनको तेस्रो साता वीरगन्ज पुगे। बास चन्द्रकिशोरजीकै निवासमा भयो। किनकिन उनले मलाई होटेलमा बस्नै दिएनन्। विश्व होटेलमा बुक गरिसकेको कोठा समेत रद्द गरेर उनको पछि लाग्नु पर्यो। लुरु लुरु
गरीब के इच्छा पूरा न कर दो, तुम तो गरीब न मार, जाऊँ मैं तो बेबलिहार।
वीरगन्ज आउनुको कारण अवगत गराएपछि उनी छक्क परे। ओठमा मुस्कान बढ्दै अनि फ्रेन्च कट दारी मुसार्दै उनले भने, पहाडी समुदायको पुरुष भएर पनि मधेसी महिलाको विषय तपाईँलाई कसरी फुर्यो? अरूभन्दा भिन्न लेख्ने रहर। मैले उत्तर दिएँ, कतिपय उपन्यासकारले मधेस र मधेसीलाई होच्याएर लेखेका छन्। तपाईँ चाहिँ यो सवालमा सतर्क हुनुपर्छ। उनी केही गम्भीर देखिए। मैले थाहा पाइहालेँ उनको सङ्केत। ढुकाउनुहोस्, मेरो उपन्यासमा त्यस्तो हुने छैन, मैले आश्वस्त गराउन खोजेँ। त्यसभित्र उनले उपन्यासभित्र समेट्नुपर्ने सामाजिक विषयवस्तुहरूको लामै सूची टिपाए। त्यही बेलुका फोन गरी मैले ज्योतिजीलाई वीरगन्ज आइपुगेको जानकारी अवगत गराएँ। भनिन्, भोलि बेलुकी 4 बजीतिर भेटौँ है। भोलिपल्ट घन्टाघर अगाडि भेट गरेपछि हामी उनको कोठातर्फ पैदलै लम्कियौँ। उनलाई भेट्न पाएकोमा उत्साहित भएको मैले उनको अनुहार पनि निहारिन। घण्टाघरबाट केही उत्तर लागेपछि पूर्वतिर पस्ने गल्ली आउँछ। गल्लीभित्र रहेको पुरानो मोडेलको दुई तले घरको तल्लो तलामा उनको डेरा रहेछ। जुत्ता खोलेर कोठाभित्र पस्ना साथ दाहिने खुट्टाको बुढी औँलाले मोजाबाट च्याउन खोज्यो। एक महिना अघि किनेको मोजा कति छिटो फाटेछ। आफैदेखि दिक्क भए अनि हतार हतार औँला लुकाएँ। उनले देख्छिन् कि भनेर सतर्क हुँदै, यो साबरको जुत्ता नै यस्तै, जस्तै नै नयाँ मोजा पनि एक महिनाभन्दा नटिक्ने। अबदेखि बाहिर हिँड्दा यो जुत्ता नलगाउने निर्णय गरे। मनमनै उनले ढोका पछाडि लुगा झुन्ड्याउने भित्ति स्ट्यान्डबाट केही लुगा निकालिन् अनि एकछिन बस्दै गर्नुहोस् है भन्दै बाहिर निस्किन्। मैले कोठामा एक नजर डुलाएँ। पूर्व र दक्षिणतर्फ सिरानी बनाइएका दुईवटा खाट, खाटमाथि सुतीका सफा तन्ना, एक छेउमा काठको पुरानो ऱ्याक, त्यसमा मिलाएर राखेका किताब कापीहरू, एक छेउमा 14 इन्चको कलर टिभी, एउटा कुनामा भान्सा कोठा, पनि उनी जस्तै साधारण खालको रहेछ। बहिनी कान्ता घर गएको जानकारी उनले बाटामै दिइसकेकी थिइन्। मुस्कुराइरहेको उनको फोटो चाहिँ देख्न पाएँ भित्तामा। एकैछिनपछि ज्योति हरियो रङको कुर्ता सुरुवालमा देखा परिन्। हामीले उही पुरानै विषयमा कुरा गर्न सुरु गर्यौँ। खै किन हो, उनले काठमाडौँमा रन्जुको कोठामा जस्तो खुलेर कुरा गर्न चाहेनन्। कुरा गर्न मन नभए मलाई वीरगन्ज समय नदिएकै भए पनि त हुन्थ्यो नि। अफिसबाट बल्ल तल्ल बिदा मिलाएको क्षण सम्झेर म निराश बने। तर वीरगन्ज पुगिसकेको थिएँ, समय सदुपयोग गर्नु नै उपयुक्त ठाने। त्यसपछि मैले भोजपुरी समाजमा विद्यमान संस्कृति र महिलाहरूको स्थानको बारेमा जान्न चाहेँ। यस विषयमा चाहिँ उनी बोल्न तयार भएन, तर पहिले जसरी होइन, म जे सोध्थेँ त्यो मात्रै बताउँथेन कन्चुसी पारामा। यिनको स्वभाव त यस्तो होइन, आखिर किन यति धेरै उदास छिन्? उनको अनुहार राम्ररी निहालेपछि मलाई तिर्खा लागेर आयो। जालको बिटमा राखेको प्लास्टिकको बोतलबाट घटघटी पानी पिएँ उनको अनुमति लिएर।
मेरो
दुई तीन पटक पिएपछि बोतल रित्थ्यो, तर मेरो तिर्खा मेटिएन। सोचे सायद यसबीच डिप्रेसन बढ्ने अर्को कुनै घटना बिहोर्नु परेको हुनसक्छ, वा पहाडी केटोलाई कोठामा ल्याउँदा लाग्न सक्ने सम्भावित लान्छनाबाट भयभीत भएकी पनि हुनसक्छ। एकैछिन साथी रन्जुको बारेमा कुरा गर्दै भूमिका बाँधे अनि फेरि विषयमा प्रवेश गर्न खोजे। त्यसपछि भने उनी अलि खुलिन्, तर बिचैमा उनको मोबाइलले भिलेन खेल्यो। तर उनले फोन गर्नेसँग दोहोरो कुरा गर्नै सकिनन्। टेलिकमको गुणस्तर प्रकट भइरह्यो। अरे, हरेक वर्ष अर्ब अर्बको नाफा गरेर कर्मचारीलाई बोनस खुवाउने नेपाल टेलिकमको कायदा। मेरो ओठबाट फ्यास फुस्कियो। उनले पनि दिक्क मानिन्। सायद फोन गर्नेसँग उनको जरुरी थियो। मोबाइलमा फोन लगाउँदै उनी बाहिरिन्, मलाई बसिराख्ने सङ्केत गर्दै। म चाहिँ बसिराख्नै सकिनँ। उठेर किताबको ऱ्याकमा आँखा डुलाउन थालेँ। अधिकांश किताब उनको र बहिनीको क्याम्पसको पाठ्यक्रमसँग सम्बन्धित रहेछन्, केही चाहिँ उनी कार्यरत रहेको गैशसको कामसँग सरोकार राख्ने। अचानक मेरो आँखा ऱ्याकको माथिल्लो तलामा रहेको फोटो एल्बम र त्यससँगै रहेको पुरानो खालको डायरीमा केन्द्रित भए। तराई मुल्की केटीको पनि डायरी? मनले विश्वास गर्नै मानेन, तर प्रमाण आफ्नै हातमा, कसरी अविश्वास गरौँ? सोचे, असाध्यै मानसिक तनाव भएपछि एकालाप गर्न अथवा गुम्सेका पीडा पोखेर मन हलुङ्गो पार्न डायरीको सहारा लिएको हुनुपर्छ। अनुमति बिना हेरौँ कि नहेरौँ? डायरीको पाना पल्टाउँदै गर्दा एउटै मन दुई किनारमा पुग्यो। जेसुकै होस्, ढोकातिर चोरी नजर दौडाएर डायरी उठाएँ। उता मुटुमा रगतको म्याराथन सुरु भइसकेको थियो। केही पाना पल्टाउन साथ थाहा भइहाल्यो, त्यो उनको दैनिकी नभएर अस्तव्यस्त पाराले लेखेको डायरी रहेछ। भाषा भोजपुरी र नेपाली मिश्रित थियो, तर शैली साँच्चै प्रभावकारी। तराई मूलका केटीहरूको नेपाली भाषा शैली पनि यति प्रभावकारी हुनसक्छ? विश्वास गर्न मन मानेन, तर प्रमाणै हातमा भएपछि अविश्वासमा रुमल लिएर पनि त भएन। डायरीका अक्षरमा जति आँखा डुलाउँदै जान्थे, मन त्यति नै फुरुङ्ग हुँदै जान्थ्यो। त्यो डायरी डायरी मात्र नभएर उनले भोगिरहेको पीडाको लिखित दस्तावेज थियो। यो पढ्न पाउने हो भने उपन्यास लेख्नेलाई पक्कै सजिलो हुन्छ। मन एक प्रकारले ढुक्क भयो। उनीसँग अनुमति लिएर पढ्नु पर्ला, एकालाप गरे टोकातिर चियाउँदै। तर के उनले आफ्नो डायरी पढ्न दिइन्? अह, मनले विश्वास गर्न मानेन। डायरी पहिलेकै अवस्थामा राखेर फेरि एकचोटि फुलेको ढोका बाहिर चियाएँ। उनको मोबाइल कुराकानी छेटिने सङ्कत नै थिएन। मन केही ढुक्क भयो। फेरि डायरी उठाएँ। पाना पल्टाउन साथ मेरो आँखा रन्जुसँग काठमाडौँमा भएको संवादमा पोखिए। म खुसीले पुलकित भएँ। म चाकपूर्वक पढ्दै थिएँ, त्यही बेला ढोका बाहिरको हिँडेको आवाज आयो। मैले डायरी पूर्ववत अवस्थामा राखेँ। ज्योति कोठाभित्र पस्दा म ऱ्याकका पुस्तक नियालिरहेको अभिनय गरिरहेको थिएँ। तपाईँले खोजे जस्तो किताब मसँग केही छैन, उनले आफूलाई कम आँकिन्। उनको आतिथ्यको चिया बिस्कुट खाएर फर्कँदै गर्दा साँझको 7 बजेको थियो। चन्द्रकिशोरजीको निवासमा पुगेपछि तराईको राजनीति, प्रवृत्ति र सांस्कृतिक विषयमा थुप्रै कुराकानी भए, तर मेरो ध्यान भने ज्योतिको डायरीमै केन्द्रित थियो। आँखा डायरीकै पानामा कुदिरहेका थिए। उपन्यास लेख्नु अघि मैले यो डायरी जसरी पनि पढ्नै पर्छ। ओछ्यानमा निद्राको प्रतीक्षा गरिरहँदा मेरो मनले बलियो अडान लियो। त्यो रातमा निकै बेरसम्म ओछ्यानमा मडारिरहेँ। तर के उनले राजी खुसीले डायरी पढ्न दिइन्? अह, विश्वस्त हुनै सकिएन। धेरै बेर छटपटाएपछि डायरी पढी छाड्ने उपाय निकालेँ। त्यतिखेर मोबाइलको घडीले रातको 1 बजाउने तर्खर गर्दै थियो। भोलिपल्ट शनिबार थियो। ज्योतिसँग फेरि भेटका लागि समय मागे, काठमाडौँ फर्किनका लागि हतार भएको बहाना गरेर। तर उनी नुहाई धुवाई गर्नुपर्ने भएकोले आइतबार बिहानका लागि मात्र समय दिन चाहन्थिन्। हतार लगाएपछि उनको के जोर? समय दिनासाथ रिक्सा लिएर 5 मिनटमै पुगेँ उनको डेरामा। फेरि पनि मैले कुराको बहाना झिकेँ। उनी आज केही फ्रेस थिइन्, बगाएका कुरा खुलेर बताइरहेकी थिइन्। त्यही मौकामा मैले किशोरावस्थाका प्रेमका बारेमा थाहा पाउन पाएँ। तर मेरो ध्यान उनका कुरामा भन्दा बढी ऱ्याकमा थन्केको डायरीमा केन्द्रित थियो। नहेरौँ भन्दा पनि मेरो आँखा घरिघरि त्यहाँ पुगिरहेका हुन्थे। एकछिनपछि उनी चिया पकाउन ठिक्क परिन्, तर चिया रङ सकिएको रहेछ। सिरानी मुनि राखेको मनी ब्याग चापिसकेपछि उनी दोकानतिर जान ठिक्क परिन्। बस्दै गर्नुहोस् है भन्दै म मनमा नै दङ्ग परेँ। तर पनि भने, मैले बिहानै दुई दुईचोटि चिया खाइसकेँ, बेकारमा किन दुःख गर्नुहुन्छ? कि मेरोमा खानु हुँदैन र? ढोकामा पुगेका पाइला रोकेर मुसुक्क मुस्काउँदै उनले भनिन्। मैले पनि केही नबोली मुस्कान छाटेँ। चिया बिस्कुट खाएर सडकमा आइपुग्दा मेरो मनमा बेग्लै खालको खुसी फक्रिएको थियो। आखिर मैले सुनखानी खोज्न जाँदा हिराको झोला फेला पारेको थिएँ। रिक्साले मूल सडकमा ल्याइ पुर्याउन साथ सडकसँग जोडिएको पुरानो नेपाल रेलवेको जग्गा भएको खाली ठाउँबाट हावाहुरी उठिरहेको थियो। सडकमा भएका मानिसहरू आयो आयो भनेर हल्ला गर्दै थिए। गोजीबाट रुमाल झिक्दै गर्दा मैले पारी हेरेँ। यातायात संस्थानले वर्षौंदेखि चालु हालतमै छाडेका ट्रक कन्टेनरका अवशेष थुपारिएका ठाउँ नजिकैबाट उठेको धुलो, फोहोर कागज, प्लास्टिक आदिसहितको भुमरी हामी भएतिर हान्डिएर आउँदै थियो। एक बिहानै पनि भुमरी? मैले रिक्सावालसँग आश्चर्य उकालेँ। उगम्छाले मुख छोपेर रिक्सा अडाउने हतारोमा थियो। जवाफ दिएन, सायद भाषा बुझेन कि। वीरगन्जमा त भारतीय रिक्सावाल छ्यापछ्याप्ती छन्, के थाहा। भुमरीले छाडेर गएपछि रिक्सा अघि बढ्यो। मैले हाते झोलाबाट डायरी निकालेँ। मनले निर्देशन नै नगरी दाहिने हात डायरी सुमसुमाउन पुगेछन्। सोचेँ, अब यही डायरीमा आधारित भएर उपन्यासलाई अघि बढाउँछु। तर त्यो खुसी सरद्याममा दुबोको पातमा तप्केको शीतको थोपा जस्तै भयो। सोचेँ, नितान्त व्यक्तिगत कुरा लेखेको डायरी जस्तो कुरो चोरेर मैले ज्योतिमाथि घोर बेमानी गरेको छु। सामाजिक विसङ्गतिहरूबाट प्रताडित एउटा युवतीमाथि अर्को अन्याय गरे। डायरी गायब भएको कुरा थाहा पाउन साथ उनको अनुमान मतिर सोझिने निश्चित छ। त्यतिखेर ज्योतिले मेरो बारेमा के सोच्लिन्? यो कुरा सोच्न साथ मेरो हात थर र काँप्यो। पश्चातापले मन वारवार्ती बल्न थाल्यो। खडेरी लागेका बेला पर्सा बन्ने जन्तु आरक्षमा सल्काइने डडेलो झैँ। अर्को मनले भन्यो, मैले व्यक्तिगत स्वार्थका लागि यो काम गरेको पनि त होइन। डायरीलाई उपन्यासको रूप दिँदैछु। उनले भोगेको पीडालाई सार्वजनिक गर्दैछु। उपन्यास पढेपछि बिहे गर्ने उमेरका दुई चार युवा सचेत मात्रै भयो भने पनि ठूलो उपलब्धि हुन सक्छ। बेकारमा किन पछुताउने? यो तर्कले आफ्नो डेग्ली नै सकेन। बालुवामा गाडेको किलो चाहिँ भयो। मन छटपट्टी रह्यो। ज्योतिको नजरमा धोकेबाज ठहरिने भएले आत्तिरहेँ। सन्चो छैन कि क्या हो? अनुहार देखेपछि भाउजू गजल झाले सोध्ने भयो। अलि टाउको रुखला जस्तो छ। मैले सजिलो बहाना गरेँ। किशोर किशोरीले चाहिँ काठमाडौँबाट आउनुभएको, मौसम चेन्ज भएर दुखेको हुनसक्छ। भाउजूले मायाले सल्युमा भन्नुभयो, आज कतै नगए आराम गर्नुहोस्। चन्द्रकिशोरजी बाहिर कतै निस्केका थिए। पङ्खा चलाएर ओछ्यानमा ढल्किए। अघि सडकमा देखे जस्तो भुमरी अलि मनमा चलिरहेको थियो। ज्योतिलाई आजै हिँड्छु भने पनि काम थाती थिए। हिँड्नु अघि ठाकुर रामबहुमुखी क्याम्पसको स्थलगत अध्ययन गर्नु थियो। एकपटक प्रसौनी पुग्नु थियो। कलैया जानुपर्ने थियो तर मनै भएन। खटपटी भइरह्यो। दिमागले अरू कुरा सोच्नै सकेन। करिब दुई बजीतिर मन बहलाउन घडियारुवा पोखरीतिर जाने निर्णय गरे। रिक्साले गुलाइचीमाई स्थान टोल छाड्न साथ उपाय फुरिहाल्यो। फोटोकपी गर्ने अनि फेरि उनको कोठामा गएर डायरीलाई जस्ताको तस्तै राखिदिने। उपाय फुर्न साथ आफैदेखि दङ्ग परे। सर्प पनि मर्ने, लौरो पनि नमाचिने। रिक्सा छाडेर तुरुन्तै फर्केँ डायरी लिन। डायरी फोटोकपी गरिसकेपछि बिना पूर्व जानकारी उनको कोठामा पुगे। किनकि उनी दिनभरि कोठामै हुन्छन् भन्ने कुरा बिहानै थाहा भइसकेको थियो। उनी बाहिर कलको छेउमा लुगा धोइरहेकी रहेछन्। होइन, तपाईँ त आजै फर्किने भन्नुभएको होइन? साबुन लागेको हात पखालेर कोठाभित्र पस्ने तयारी गर्दै गर्दा उनले सोधिन्। फर्किने त भनेको थिएँ, तर फेरि तपाईँको गाउँ अनि कलैया पुगेर मात्रै फर्कौँ जस्तो लाग्यो। मैले फेरि बहाना गरेँ, त्यसैले तपाईँसँग घरको ठेगाना सोधौँ भनेर आएको। बोल्दै गर्दा मैले उनको अनुहार पुलुक्क हेरेँ। बिहानको दाँजोमा अनुहार अँध्यारो थियो, लोडसेडिङ सुरु भएपछिको साँझ जस्तो। कतै डायरी चोरेको कुरा त थाहा पाएनन्। म झस्केँ। मैले उनको घर पुग्ने लोकेसन टिप्न थालेँ। स्कुलले सहपाठीहरूका नाम सोध्न थालेँ, तर खै किन हो, उनका आँखा घरिघरि डायरी राखेको ऱ्याकमा पुगिरहेका हुन्थे। मनमा चाहिँ आँधी तुफान चलिरहेको थियो। भएको ढुकढुकी बढिरहेको थियो। ठेगाना लिन दुई मिनट पनि लागेन। तर अन्य कुराको बहाना गर्दै करिब 45 मिनट पर्खेँ उनी बाहिर निस्कने मौका हेर्दै। तर उनले बाहिर निस्कने सङ्केत नै देखाएनन्। बरु त्यो बिचमा म चाहिँ दुईचोटि बाहिर निस्केँ, शौचालय जान। करिब सवा घन्टा पर्केपछि मात्रै उनी बाहिर निस्किन्। मोबाइलमा फोन आएकोले त्यही मौकामा डायरी जस्ताको तस्तै राखिदिएँ अनि लामो सास फेरेँ। उनीसँग बिदा भएर गेट बाहिर निस्कँदा मन फुलको थुङ्गा चाहिँ हलुका भएको थियो। घर घर पुगेर फोटोकपीका पानालाई ध्यान दिएर पढ्न थालेँ। कतै आक्रोश पोखेको थियो, कतै असन्तुष्टि ओकलिएको थियो, कतै विद्रोहको भाव गुन्जेको थियो। जे होस्, त्यो उनको एकालापको माध्यम थियो, मन हलुङ्गो पार्ने सुशिक्षित प्रयास। तर लेखाइ अव्यवस्थित थियो, कतै निलो मसी भएको रटपेनले, कतै कालोले, कतै कलमले, कतै पेन्सिलले। कलमले लेखेको कतिपय ठाउँमा मसी लतपतिएको थियो। ठाउँ ठाउँमा गीतकार दाजु रमेश पौडेललाई सम्झाउने अक्षर थिए, जागर लगाएर लेखे जस्तो, कतै काकका नङ्ग्रा जस्ता। अव्यवस्थित पाराबाट लेखेको भए पनि त्यो डायरी मलाई मलखाडीको डिलमा पसाउन लागेको मालभोग केलाको बुङ्गो जस्तै लाग्यो। उनी र रन्जुसँग भएका कुराकानी समेत मिसाएर डायरीलाई सामान्य सम्पादन गर्दा मात्रै पनि नौलो उपन्यास भन्ने देखियो। मेरो आत्मविश्वास अरू फक्रियो। डायरीमा भएका कतिपय कुरा उनकै मुखबाट पहिले सुनिसकेको थिएँ। यद्यपि पढ्दै जाँदा हरेक पानामा उनको निर्दोष अनुहार सर्लक्कै उत्रियो। घरिघरि मन पग्लिएर आयो, ठाउँ ठाउँमा भक्कानो छुटायो। ज्योतिप्रतिको मेरो आस्था अरू गहिरियो, एकहोरो प्रेम र श्रद्धा अरू गाढा हुन थाल्यो, कहिले नमेटिने गरी। मैले थालेँ बारा जिल्ला प्रसोनी बजारस्थित मध्यमवर्गीय परिवारमा हुर्केकी ज्योति सिंह कलवारको डायरीलाई उपन्यासको रूप दिँदै कम्प्युटरमा उतार्न। कतिपय ठाउँमा भाषिक समस्या पनि खडा भयो। भोजपुरी मूलका साथीहरूलाई सोध्ने झन्झट पनि गरिन। ज्योतिसँग पहिल्यै कुरा गरिसकेको विषय भएकोले सन्दर्भ सुहाउँदो नेपाली शब्द राखेर पाठकलाई सम्प्रेष्य बनाउने प्रयास गरे। उपन्यासको नारण चाहिँ मित्र चन्द्रकिशोर झाले गरिदिए, लालचुडी। पढ्नु नपढ्नु तपाईँको इच्छा। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन सुन्दै हुनुहुन्थ्यो। लालचुडीको पहिलो श्रृङ्खलामा आज हामीले यसको पूर्वकथा वाचन गर्यौं। अब अर्को साता अर्थात् मंगलबारको अर्को श्रृङ्खलादेखि हामी लालचुडीको मुख्य कथावस्तुमा प्रवेश गर्नेछौं। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। अर्को साता लालचुडीको दोस्रो श्रृङ्खला वाचन हुनेछ। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।